नमस्कार, कार्यक्रम मैले जे भोगेबाट म प्रकाश पन्त। तपाईँ कार्यक्रम मैले जे भोगे हरेक बिहिबार बिहान 7:30 बजेदेखि करिब 15 मिनट रेडियो भेरी एफएम 98.6 र 102.7 MHz सुन्न सक्नुहुन्छ। साथै तपाईँ हामीलाई www.radiobheri.com.np मा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी त्यस्ता व्यक्तिहरूको जीवन भोगाई प्रस्तुत गर्छौँ जो अहिलेसम्म पढिएको छैन, देखिएको छैन र सुनिएको पनि छैन, अर्थात् नेपथ्यको परिवर्तित कथालाई प्रस्तुत गर्छौँ। कार्यक्रममा हामी तपाईँ हाम्रै जीवन भोगाई सुन्छौँ र सुनाउँछौँ। आज कार्यक्रममा हामी त्यस्ता व्यक्तिको जीवन भोगाई सुन्छौँ जो भेडी गोठालोबाट हाकिम बन्न सफल हुनुभएको छ।
केही विद्यार्थीहरू चाहिँ स्कुल जाने, म त्यति बेलासम्म भेडी नै चराइरहन्थेँ अनि त्यो देखेर चाहिँ मलाई अलिकति होइन म पनि पढ्नुपर्छ भन्ने मनमा जाग्यो।
भेडी गोठालो जाँदै गर्दा अङ्ग्रेजीमा नाम लेख्ने इच्छाले उहाँलाई पढाइप्रति प्रेरणा जगाएको थियो। थारू समुदायको एउटा विपन्न परिवारमा जन्मे हुर्केका उहाँको सङ्घर्ष धेरैका लागि प्रेरणाको स्रोत बन्नेछ भन्ने विश्वास हामीले लिएका छौँ।
3 क्लास पढिसकेपछि मैले ठुलो वर्णमालाबाट एबिसिडी आफै पढेँ अनि त्यसमा भएको केही छोटो छोटो शब्दहरू पनि याद गरेको थिएँ। जस्तै एचइआरओ हिरो मलाई त्यो याद छ अहिले। यस्तै के सानो सानो शब्दहरू याद गरेको थिएँ र अङ्ग्रेजीमा नाम लेख्न सके हुन्थ्यो भन्ने मेरो भित्री आत्माबाट त्यो इच्छा जागेको।
उहाँको बुवाले अरूकै काम गरेर भए पनि छोरालाई पढाउनु भएको थियो। बुवाले देख्नु भएको त्यो सपनालाई उहाँले साकार मात्र पार्नु भएन, निरन्तरको सङ्घर्षबाट एकपछि अर्को गर्दै सफलता हासिल गर्दै जानुभयो। उहाँ अर्थात् कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको आइएनएफ सुर्खेतका प्रमुख मङ्गल बहादुर थारू कसरी भेडी गोठालोबाट हाकिम बन्न सफल हुनुभयो, उहाँले जीवनमा कस्ता चुनौतीहरूको सामना गर्नु पर्यो, जीवनमा कस्ता आरोह र अवरोहहरू आए, यो अवस्थासम्म आइपुग्दासम्म के कस्तो सुख र दुःखको अनुभूति गर्नु पर्यो, अब सुनौ उहाँको जीवन भोगाई।
त्यति बेला हामी कैलालीमा बस्थ्यौँ र रोहनी बोजी भन्ने गाउँमा मेरो जन्म भएको र त्यो गाउँबाट हामी 3 जना विद्यार्थीहरू पढ्न जान्थ्यौँ। करिब करिब 1 घन्टाको दूरीमा स्कुल थियो। 3 क्लास पास गरिसकेपछि 4th क्लास पढ्नुपर्ने बेलामा बसाइसराई भयो। हाम्रो बसाइसराई गरेर हामी यता झन्झटपुर भन्ने ठाउँमा कैलालीमै सऱ्यौँ र त्यहाँबाट स्कुल चाहिँ एकदमै टाढा पर्यो। त्यस्तो अवस्था भएको हुनाले म सानो अवस्थामा 4 क्लासमा पढ्ने बेला भनेको सानै उमेर थियो। त्यस्तो भएको हुनाले बुवामाले चाहिँ अब सुरक्षाको दृष्टिकोणले छोरालाई स्कुल पठाउन टाढा एक्लै पठाउन गाह्रो भयो। 2 वर्ष चाहिँ म नपढेरै भेडी गोठालो भएर भेडी चराउन जाने त्यो काम गरेर त्यसरी बित्यो। हाम्रो आर्थिक अवस्था त्यति सबल थिएन, त्यसले गर्दाखेरि कामको सिलसिलामा बसाइ सरिराख्नुपर्ने अवस्था थियो। त्यो भएको हुनाले हामी चाहिँ बसाइ सरेर यता दौलतपुर आयौँ। दौलतपुर आउँदाखेरि के देखियो भनेपछि केही विद्यार्थीहरू चाहिँ स्कुल जाने, म त्यति बेलासम्म भेडी नै चराइरहन्थेँ अनि त्यो देखेर चाहिँ मलाई अलिकति होइन म पनि पढ्नुपर्छ भन्ने मनमा जाग्यो। अर्को कुरा चाहिँ 3 क्लास पढिसकेपछि मैले ठुलो वर्णमालाबाट एबिसिडी आफै पढेँ अनि त्यसमा भएको केही छोटो छोटो शब्दहरू पनि याद गरेको थिएँ। जस्तै एचइआरओ हिरो मलाई त्यो याद छ अहिले। यस्तै के सानो सानो शब्दहरू याद गरेको थिएँ र अङ्ग्रेजीमा नाम लेख्न सके हुन्थ्यो भन्ने मेरो भित्री आत्माबाट त्यो इच्छा जागेको। यता दौलतपुर आएपछि केही विद्यार्थीहरूलाई पढ्न गएको देखेर मलाई त्यो मनको इच्छा एकदमै बढ्यो अनि मैले बुवासँग कुरो गरेँ, मलाई स्कुलमा भर्ना गरिदिनुहोस् म पढ्छु भनेर। 2 वर्षको अन्तरालपछि फेरि म पढ्न सुरु गरेँ एवं रीतले पढ्दै गएँ। त्यो भइसकेपछि चाहिँ 7 क्लाससम्म पढिसकेपछि फेरि अर्को स्कुलमा जानुपर्ने भयो। त्यसपछि चाहिँ म राजापुर स्कुलमा गएँ। राजापुर स्कुलमा चाहिँ 8 देखि 10 क्लाससम्म त्यहाँ पढेँ। हाई स्कुलसम्मको पढाइमा मेरो एकदमै अलिकति स्ट्रगलै गर्नु पर्यो किनभने आर्थिक अवस्था राम्रो थिएन। आर्थिक अवस्था राम्रो नभएको हुनाले अलिकति पढाइमा स्ट्रगल गर्नु परेको हो। तर घर परिवारबाट एकदमै राम्रो सहयोग थियो। मेरो बुवाको एकदम इच्छा थियो म पढ्न सक्नुपर्छ भन्ने कुरा बुवाको इच्छा भएको हुनाले घरबाट चाहिँ एकदमै राम्रो सपोर्ट थियो। तर आर्थिक अवस्थाले त्यति राम्रो साथ दिएन। पढाइमा मेरो एकदमै राम्रो थियो। हाई स्कुलसम्म म टपर थिएँ, 1 नम्बरमा आउँथेँ। तर आर्थिक अवस्थाको कारणले गर्दाखेरि त्योभन्दा अगाडिको पढाइ कुन सजिलो हुन्छ कुन छिटो पुरा हुन्छ त्यो हिसाबले रोज्नुपर्ने अवस्था भयो। त्यसो भएको हुनाले म चाहिँ सिएमए पढ्न आएँ। त्यो चाहिँ त्यति बेला नेपालमा 3 सिएमए क्याम्पस थियो, एउटा धनकुटा, त्यसपछि तानसेन अनि सुर्खेत। म चाहिँ यहाँ सुर्खेत आएँ नजिकको हिसाबले। त्यहाँबाट अध्ययन गरिसकेपछि सिएमए पढिसकेपछि आइएनएफमा चाहिँ जागिरमा आएँ। मेरो अब पढाइ राम्रै भएको हुनाले जसले पनि अलिकति त्योभन्दा अझै राम्रो पढाइ होस् भन्ने कमसेकम डक्टर या इन्जिनियर अथवा कमसेकम त्यो नभए पनि मैले साइन्स विषय लिएर पढ्न सक्थेँ, किनभने मेरो हाई स्कुलमा पढ्दाखेरि पनि अप्सनल म्याथ र साइन्स सब्जेक्ट थियो, त्यसले गर्दा मेरो इन्ट्रेस्टको विषय त त्यो थियो। तर त्यो आर्थिक अवस्थाले गर्दाखेरि मलाई चाहिँ सम्भव भएन। हाम्रो आर्थिक अवस्था एकदम कमजोर थियो, अरूकै घरमा बसेर काम गर्नुपर्ने अवस्था थियो। पढ्न जानेहरूको सङ्ख्या चाहिँ एकदमै कम थियो, गाउँबाट 2-3 मात्रै जान्थे पढ्न, बाँकी त अब यहाँलाई थाहा छ। अब घरमा अलिकति उमेर बढ्दै जाँदाखेरि भेडी चराउने, त्यसपछि गाई गोरु चराउने, त्यसपछि अरू खेती किसानी गर्ने, त्यही नै काम हुन्थ्यो। 4 माथि पढ्दाखेरि दौलतपुरमा थुप्रै अछामीहरू थिए, उहाँहरूले चाहिँ मलाई चाहिँ इन्करेज धेरै गर्नुहुन्थ्यो। उहाँहरूले चाहिँ ल मङ्गल तैँले पढ्नुपर्छ है, राम्रो गरेछस् भनेर त्यसरी इन्करेज गर्नुहुन्थ्यो। एकचोटि के भयो भने मलाई अफिसबाट नै स्कलरसिप को सुविधा मिल्ने भयो र त्यसको लागि म दक्षिण भारतको भेल्लोरमा गएर पढ्नुपर्ने अवस्था थियो। त्यति बेला चाहिँ मेरो पारिवारिक अवस्थाले गर्दाखेरि विशेष गरेर परिवारको सदस्य बिरामीको कारणले गर्दा जान सक्ने अवस्था भएन। त्यो स्कलरसिपको सुविधा पाउँदा पाउँदै पनि जान सकेको थिएन। फेरि अर्को वर्ष चाहिँ नेपालमै काठमाडौँमै गएर सोही लेभलको पढाइ गर्नुपर्ने थियो। त्यति बेला पनि मलाई गाह्रो नै भयो, परिवार छोडेर त्यहाँ पढ्न जान अलि अप्ठ्यारो भइरहेको थियो। त्यो बेला मेरो एकजना सहकर्मी दाईले मलाई सम्झाउनु भयो, समस्या त आउँछ त्यो टलेर पनि जान्छ, त्यसो भएको हुनाले तिमीले पटक पटक पढाइ छोड्नुहुन्न भाइ भनेर मलाई सम्झाउनु भयो। अनि उहाँको एकछिनको त्यो कुराले मलाई एकदमै घात लाग्यो, वास्तवमा समस्या त आइरहन्छ। मैले फेरि त्यो स्कलरसिपको सुविधा पाएर अर्को एउटा स्टडी गर्न पाएँ। त्यो घटना चाहिँ मेरो पढाइको क्रममा भएको एउटा महत्त्वपूर्ण घटना हो।
उति बेला थारू समुदायमा तके अरू समुदायमा पनि छोराछोरीलाई पढाउने चलन कमै थियो। हुने खाने टाठा बाठा र सम्पन्नले मात्र छोराछोरी पढाउने गर्थे। भेडी गोठालो हुँदै हाकिमसम्म बन्न सफल हुनुको पछाडिको रहस्य चाहिँ यस्तो रहेछ।
पहिलो कुरा त अब यो सबै परमेश्वरको योजना थियो होला म यहाँसम्म पुग्ने भन्ने कुरो हो। अनि अर्को कुरा मेहनत पनि थियो, बुवा आमाको इच्छा पनि थियो मेरो छोरो परोस् भनेर, त्यसले गर्दाखेरि बुवा आमाले पनि उत्तिकै सहयोग गर्नुभयो। यसको साथसाथमा मैले कतिपय व्यक्तिहरूलाई भुल्नु हुँदैन जसले मलाई अरू केही सहयोग नगरे पनि ल मङ्गल तैँले पढ्नुपर्छ भनेर उत्साह दिनुहुन्थ्यो। त्यो उत्साह दिने व्यक्तिहरू चाहिँ थारू समुदायको भन्दा पनि पहाडी समुदायको थिए।
कैलालीमा जन्मिनु भएका मङ्गल बहादुर थारू अहिले बर्दियामा बस्दै आउनु भएको छ। आर्थिक रूपमा विपन्न भएको कारण उहाँको परिवारले धेरै ठाउँमा बसाई सर्नु परेको थियो। विपन्नताकै कारण पढाइमा अब्बल हुँदाहुँदै पनि उहाँले चाहेको विषय पढ्न सक्नु भएन।
मेरो अब पढाइ राम्रै भएको हुनाले जसले पनि अलिकति त्योभन्दा अझै राम्रो पढाइ होस् भन्ने कमसेकम डक्टर या इन्जिनियर, म आफ्नो क्षमताको कारणले गर्दा म त्यो पढ्न सक्थेँ। तर आर्थिक अवस्थाले त्यो मलाई एलाउ गरेन, किनभने अब त्यो सब पढ्नको लागि त एकदमै गाह्रो थियो।
परिश्रम बिना सफलता र उपलब्धि हासिल गर्न नसकिने तथा असफल हुँदैमा जीवन नै समाप्त नहुने उहाँको अनुभव छ।
असफलता चाहिँ सफलताको लागि एउटा स्टेप हो, असफल हुँदैमा निराश भइहाल्नु पर्ने हुँदैन, प्रयास जारी राख्नुपर्छ र एक दिन पक्का पनि सफल भइन्छ।
उहाँको जीवन भोगाई सुनिसकेपछि आर्थिक रूपमा कमजोर हुँदैमा केही फरक पर्दैन। सङ्घर्षले नै मानिसलाई सफल बनाउँछ भन्ने कुरा सिद्ध हुन्छ।
जीवन परमेश्वरको वरदान हो। हामीले यो संसारमा आइसकेपछि राम्रा कुराहरू गर्दै जानुपर्ने हुन्छ। राम्रो काम गर्दाखेरि कतिपय अवरोधहरू पनि हुन्छ अनि जीवनमा सङ्घर्षहरू पनि गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि जीवन सङ्घर्षशील हो, जीवन महत्त्वपूर्ण छ। हामीलाई परमेश्वरले त्यसै सृष्टि गर्नुभएको होइन। राम्रो काम गर्दै जानुपर्ने हुन्छ, सङ्घर्ष गर्दै जानुपर्ने हुन्छ भन्ने कुरा सोचेर नै अगाडि बढ्नुपर्छ होला जस्तो लाग्छ।
आइएनएफ सुर्खेतका प्रमुख मंगल बहादुर थारूका यिनै जीवन भोगाईसँगै आजलाई कार्यक्रम मैले जे भोगेको समय सकिएको छ। यदि तपाईँलाई कार्यक्रम प्रति कुनै जिज्ञासा, प्रतिक्रिया वा सुझाव भए हामीलाई पत्रचार वा टेलिफोन सम्पर्क गर्न सक्नुहुन्छ। त्यस्तै इमेल पनि लेख्न सक्नुहुन्छ। त्यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम मैले जे भोगे, रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज, वीरेन्द्रनगर 8 सुर्खेत। फोन नम्बर 08-582-445। मेल ठेगाना हो radiobheri@gmail.com। अर्को हप्ता यसै समयमा पुनः भेट्ने वाचा गर्दै कार्यक्रमबाट बिदा हुन्छु। नमस्कार।